यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने विषयमा सरकारमा सहभागी दलका शीर्ष नेताबीच सहमति। पोखरा भ्रमण वर्ष 2025 उद्घाटनका क्रममा आगोको ज्वालाले घाइते हुनुभएका उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार हुँदै। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत क्यानाडा अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा कम्तीमा 15 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारमा सहभागी राजनैतिक दलका शीर्ष नेताहरूबीच हालै जारी अध्यादेशहरू संघीय संसदका दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा चाँडोभन्दा चाँडो संसदबाट अध्यादेश पारित गराउने सहमति भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो।
मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल भयो। अध्यादेश पास हुने प्रक्रिया अगाडि बढ्छ। जसपा नेपालको माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा वार्ता भएको छ, उहाँ आफै उपस्थित हुन पाउनु भएन काठमाडौँ बाहिर भएर, र त्यो बाहेकको सरकारमा रहेका सबै राजनीतिक दलहरूको शीर्ष नेताहरू स्वयं उपस्थित हुनुहुन्थ्यो। उहाँसँग पनि कुरा भइसकेपछि सहमति अनुसार नै अगाडि बढ्छौं र सबै अध्यादेशहरूलाई भोलि प्रतिस्थापन गर्नै पर्छ। होइन, अहिले हाम्रा बीचमा जुन अध्यादेशहरूमा सहमति भइसकेको छ ती अध्यादेशहरू अगाडि बढ्छन्। भूमि सम्बन्धीमा प्रतिस्थापन गर्दाखेरि हामी सबै आपसमा छलफल गरेर त्यसमा सबैका भावनाहरू समेटिने गरेर अगाडि बढ्छौं।
सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरू बीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो। गृहमन्त्री लेखकले जनता समाजवादी पार्टी नेपाल जसपाका नेताहरूसँग पनि सहमति जुटेको बताउनुभयो। यस्तै बैठकमा सरकार र संसदका कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान लगायत सहभागी हुनुहुन्थ्यो। संविधान संशोधन गर्नुपर्नेमा प्रमुख राजनैतिक दलका नेताहरू एकमत देखिएका छन्। हिजो ललितपुरमा आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल, नेकपा एमालेका नेता रघुजी पन्त, माओवादी नेत्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा राख्नुभयो। कार्यक्रममा कांग्रेस नेता डाक्टर रिजालले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता सम्बोधन गर्न संशोधन गर्नुपर्ने महसुस भए पनि पटक सरकार बदलिने अवस्थाले अप्ठ्यारो परेको बताउनुभयो। डाक्टर रिजालले संघीयता खर्चिलो भयो भनेर प्रश्न उठे पनि यस व्यवस्थालाई बलियो बनाउने विषयमा आवश्यक कानून नबनेकाले समस्या भएको धारणा राख्नुभयो। एमाले नेता पन्तले कुनै पनि देशको संविधान समय अनुसार संशोधन हुने भन्दै अभ्यासका क्रममा देखिएका जटिलता सम्बोधन गर्न गठबन्धन सरकार संशोधनको कुरा अगाडि बढ़ाएको बताउनुभयो। नेकपा माओवादी केन्द्रकी नेत्री शर्माले संविधान गतिशील दस्तावेज भएकाले शुरूदेखि नै संशोधनको आवश्यकता महसुस भएको र त्यो औचित्यपूर्ण रहेको बताउनुभयो। रासोपाका प्रमुख सचेतक परियारले सबै राजनीतिक दलको सहमति जुटाएर संविधान संशोधन गरे जनहितमा हुने बताउनुभयो। पोखरा भ्रमण वर्ष 2025 उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको काठमाण्डुको किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार शुरू भएको छ। दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि किर्तिपुर स्थित वर्ण अस्पतालमा ल्याइएको हो। वर्ण अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो। मन्त्री पौडेलको हत्केला र अनुहारमा जलन भए पनि अवस्था जोखिम मुक्त रहेको अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत, क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका तीनका दिनेश अधिकारी, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका सातका 41 वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चारका 39 वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन्। उनीहरूले क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै 14 जना पीड़ितहरूबाट 71,70,000 रूपियाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मैथिली विकास कोषको 7 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ। जनकपुर धामको ओडा नम्बर 8 मध्य प्रदेश सरकारको 7 करोड़ भन्दा बढ़ीको लगानीमा 4 तल्लाको आकर्षक एवं अत्याधुनिक भवन निर्माण हुनुका साथै भवनभित्र मिथिलाको कला संस्कृति साहित्य झल्किने संग्रहालयको निर्माण भइरहेको कोषका अध्यक्ष जीवननाथ चौधरीले जानकारी दिनुभयो। भवनभित्र 300 जना अटाउने नाटकघर, पुस्तकालय, मैथिलीको अडियो तथा भिडियो निर्माण गर्ने अत्याधुनिक स्टुडियो, साना हल तथा कार्यकक्षहरू रहेको कोषले जनाएको छ। संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि म्याग्दीका गाउँ रित्तिँदै गएका छन्। सड़क, संचार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि बसाईसराईले गाउँ रित्तिँदै गएको हो। वर्षौंदेखि ओझेलमा परेका म्याग्दीका गाउँ बस्तीमा ओडा कार्यालयसँगै स्वास्थ्य चौकी, विद्यालय, घर आँगनमै गाड़ी गुड्ने सड़क, खानेपानी, सिंचाई, बिजुली लगायत सबै सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेस बस्नेहरूको संख्या वर्षेनी बढ़दै गएको छ। म्याग्दीको दुर्गम गाउँहरूबाट मात्रै नभई सदरमुकाम नजिक र पछिल्लो समय सबै कुराको सुविधा पुगे पनि वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाईसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण 10 वर्ष अघिको तुलनामा जनसंख्या घट्नुका साथै गाउँहरू समेत रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सुशासन र सामाजिक न्यायका पक्षमा सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। माओवादी केन्द्र दमक नगर कमिटिको दोस्रो अधिवेशनको हिजो उद्घाटन एवं पार्टी प्रवेश तथा खबरदारी सभामा उहाँले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र सामाजिक विभेदका विरूद्ध सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको स्मरण गर्नुभयो। उहाँले आर्थिक संकटबाट देशलाई मुक्त बनाउन पार्टीले खबरदारी अभियान सञ्चालनमा जोड़ दिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियनले हिजो चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरूरी रहेको बताउनुभयो। एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ़नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो। अर्को एक प्रसंगमा पार्टीको महाधिवेशन 2082 सालमा सम्भव नरहेको प्रवक्ता महत जानकारी दिनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलको मूल्य बढ़ाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम संचालक समितिको हिजोको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रति लिटर एक रूपियाँ बढ़ाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर चार रूपियाँले घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ। बाँकेमा 26 बिघा भन्दा बढ़ी क्षेत्रफलमा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। कोरोना महामारीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 14 स्थित नेपाली सेनाको समन्वयमा निर्माण गरिएको होल्डिङ सेन्टर हाल प्रयोगविहीन बनेको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगमै आउन सकेको छैन। महामारीको समयमा जमुना नाका हुँदै भारतबाट आउने संक्रमितलाई राख्ने उद्देश्यले 1000 बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरिएको थियो, तर प्रयोगमा नआउँदै करोड़ौंको संरचना जीर्ण बन्दै जाने खतरा देखिएपछि नागरिक तहमा चासो र चिन्ता बढ़ेको छ। नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ:
यस्ता किसिमका संरचनाहरू बनिसकेपछि नेपाल सरकारले प्रयोग ल्याउनु आवश्यक छ। म आग्रह चाहन्छु विशेष गरी सम्बन्धित निकायले त्यो चाहिँ तपाईँको नेपाल होल्डिङ सेन्टरलाई व्यवस्थित गर्न तपाईँको इमिडिएटली त्यसलाई तपाईँको प्रयोगमा ल्याउने कसरी कुन रूपमा त्यसलाई प्रयोग ल्याउने भन्ने विषय हो। तर जुन कुरामा प्रयोग ल्याउन सक्ने आवश्यक छ त्यो कुरालाई मध्यनजर गरेर त्यसलाई गर्नुपर्छ।
करिब 3 वर्ष अघि संघीय सरकारको 29,38,20,000 रूपियाँ लागतमा निर्माण भएको होल्डिङ सेन्टरमा 22 हलकोठा 22 शौचालय र 15 किचेन बनाइएको छ। हनुमान कन्स्ट्रक्सनले निर्माण गरेको संरचनाको स्वामित्व हस्तान्तरणको भने कुनै टुङ्गो लाग्न सके छैन। गृह मन्त्रालयले गत कार्तिक 6 गते देशभरका होल्डिङ सेन्टरको उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गरी कार्यान्वयनका लागि पत्राचार गरेको छ, तर सञ्चालनको विषयमा भने अझै अस्पष्टता छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी:
होल्डिङ सेन्टरहरूलाई सशस्त्र प्रहरी बल नेपालबाट उपयोग तथा संरक्षण हुने गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गर्ने गृह मन्त्रालयको 81 कार्तिक 6 गते निर्णय भई उक्त निर्णय कानूनलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयलाई उपयोग र संरक्षण गर्ने जिम्मेवारी चाहिँ तोकिएको अवस्था छ।
संघीय सरकारको मातहतमा रहेका देशभरका होल्डिङ सेन्टर सञ्चालनका लागि कार्यविधि बनिरहेको सरकारवालाहरू बताउँछन्। संघीय सरकारले कार्यविधि निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको बताइएको। नेपालगंजमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमा ल्याउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
हामीले चाहिँ प्रदेश सरकार अथवा संघीय सरकार र स्थानीय तह मिलेर त्यसलाई चाहिँ तीनटै एउटा सहकार्य गरेर यदि बनाउन सकिन्छ, त्यसमा कर्मचारीहरूको दरबन्दीको अवस्था र सबै कुरा गरेर यदि गर्न सक्यो भने हामी तयार छौँ। त्यसको कार्यविधि चाहिँ मलाई लाग्छ संघीय सरकारले चाहिँ बनाइरहेको अवस्था चाहिँ छ र देशभरि संघीय सरकारकै मातहतमा रहेको छ।
सरकारले कोरोना महामारीको समयमा प्रत्येक देशमा 1-2 रहने गरी तराईका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा 2,16,00,000,000 बढ़ी रूपियाँ खर्चेर होल्डिङ सेन्टर बनाए पनि प्रयोगमा नआउँदा लगानी खेर गइरहेको छ। कोरोनाको अवस्था सामान्य भएपछि ती संरचना प्रयोगमै नआएर अल्पत्र परेका छन्। अब ती होल्डिङ सेन्टरहरूलाई बहुउपयोगी भवनका रूपमा प्रयोगमा ल्याउन तदारूकता आवश्यक देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
गण्डकी प्रदेश सरकारले मोस्ताङको दामोदर कुण्ड र याकखर्क जोड्ने सड़क स्तरोन्नतिका लागि 10 करोड़ रूपियाँ बजेट स्रोत सुनिश्चित गरेको छ। आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालू आर्थिक वर्ष 2081-82 ठेक्का प्रक्रिया अघि बढ़ाउने गरी मोस्ताङका दुई सड़कलाई 5-5 करोड़ रूपियाँ बजेट स्रोत सुनिश्चित गरेको हो। घरपचोङ गाउँपालिका दुई मार्फादेखि धमाङ आलुबारी याकखर्क र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि सुरखाङ यारा घारा हुँदै घुयुमा ठाँटीसम्मको सड़क स्तरोन्नति योजना छनौट भएको प्रदेशसभा सदस्य विकल शेरचमले जानकारी दिनुभयो। दाङको घोराई उपमहानगरपालिकाको सहयोगमा 6 नम्बर वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र स्यालो ट्यूबवेल निर्माण गरेपछि त्यहाँका खेतबारी हरियाली भएका छन्। पानीको सुविधा भएपछि तोरी मकै र तरकारी खेती गरेर 12 महिना खेतबारी हराभरा भएर नागरिकको आमदानी समेत वृद्धि भएको घोराई 6 का श्रीधर अधिकारीले बताउनुभयो। वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिंचाई हुनुका साथै 3 वर्ष अघिसम्म खानेपानीको समेत समस्या समाधान भएको खोराई छका प्रेम चौधरीले बताउनुभयो। गोर्खाको चुम्नुम्री गाउँपालिकाको लो सामागाउँ सामदो र आसपासका क्षेत्रमा हिमपात भएको छ। चुम्नुम्री गाउँपालिका एक स्थित सामागाउँ सामदो र ओडा नम्बर दुईमा पर्ने स्याल्ला र लो क्षेत्रमा अधिक हिमपात भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो। हिमपातका कारण चिसो बढ़ेपछि स्थानीयवासीलाई घर बाहिर निस्किन समस्या परेको छ। हिमपातका कारण लार्के पास जान लागेका पर्यटकहरू सामा गाउँमा नै रोकिएका पथ प्रदर्शक सूर्य खनालले जानकारी दिनुभयो। हिमपातले लार्के पासको पदमार्ग पूरै ढाकेको उहाँले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावास्वतीमा हिजो भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कावास्वती नगरपालिका 8 खरकट्टा जंगलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिँदा देवचुली नगरपालिका 16 29 वर्षीय केशव महतोको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जंगलमा बिग्रिएर रोकिराखेको लु 2 ख 4 1 6 6 नम्बरको टिपरमा ना 38 प 1 2 7 5 नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। बागलुङका दुग्ध उत्पादक किसानले पशु आहार र दूध उत्पादन लागतमा राज्यले दिने अनुदान समेत व्यवस्थित र पर्याप्त नहुँदा किसानहरू पलायन हुने र दुग्ध व्यवसाय नै धराशायी बन्ने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। बागलुङबाट संवाददाता कोपिला कडेलको यो रिपोर्ट।
बागलुङका दुग्ध उत्पादक किसानले आफूहरूका समस्या र कठिनाई प्रति तीनै तहका सरकार गम्भीर नभएको गुनासो गरेका छन्। दाना चोकर घाँस लगायतका पशु आहार तथा पशुको मूल्य आकाशिँदै गए पनि सरकारी अनुदान अत्यन्त न्यून हुँदा आफूहरू मर्कामा परेको किसानहरू बताउँछन्। राज्यले चित्त बुझ्दो राहत नदिँदा व्यावसायिक पशुपालन गरेकाहरू पनि धराशायी बन्दै गएको नेपाल दुग्ध व्यवसाय संघ बागलुङका अध्यक्ष नन्दलाल जैशी बताउनुहुन्छ।
माया गरोस् किनभने हरेक ठाउँमा किसानहरू पिछाडिएका छन्। सबै भएका चाहिँ फर्महरू पनि धराशायीमा गएका छन्। घाटामा गएर फलानाले छोडो भन्ने कुरो नआउनका लागि राज्यले चाहिँ अलि केही फरकिलो ढंगले चाहिँ पहल गरोस्।
दैनिक 100 लिटर दूध उत्पादन गर्दै आउनुभएका दुग्ध व्यवसायी कृष्ण प्रसाद पौडेलले महँगाईका बीच दूध उत्पादन गरे पनि खस्किँदो बजार र राज्यले हेलचक्राई गर्दा किसानलाई व्यवसाय धान्न कठिनाई भएको बताउनुहुन्छ।
देशमा उत्पादन भएको दाना राम्रो छैन, जो छ त्यो पनि अत्याधिक महँगो छ, उत्पादित दूधको लागत पनि धेरै नै महँगो छ, यसको हेरिदिने निकाय छैन। दूधको मूल्य समायोजन गरोस् सरकारले भन्ने निवेदन छ, त्यसलाई अनुदानहरूको चाहिँ व्यवस्था गरोस्।
बागलुङ नगरपालिका, काटेखोला गाउँपालिका र चैमनी नगरपालिकामा उत्पादन भएको दैनिक 3300 लिटर दूध बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत बागलुङ सहित पर्वत र मेग्दीमा वितरण हुँदै आएको छ। सबै चिजको मूल्य बढ्दा दूधको मूल्य पनि बढ्नुपर्ने दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दीपक गौतम बताउनुहुन्छ।
किसानहरूको चाहना अनुसार सबै चिजको मूल्य बढ्दा दूधको मूल्य पनि बढ्नुपर्छ भन्ने छ। नयाँ वर्षबाट दूधको मूल्यलाई समायोजन गर्न सम्बन्धित पक्षहरूसँग पहल गरिरहेका छौं।
बढ्दो विदेश पलायन तथा बसाई सराईले पशुपालन व्यवसाय संकटमा पर्दै गएको अवस्थामा किसानलाई प्रोत्साहन गर्ने खालका अनुदान तथा राहत नीति कार्यक्रम बनाउनका लागि तीनै तहका सरकारको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड़ हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। नयाँ दिल्लीको लोकनायक अस्पतालका डेप्युटी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रितु सक्सेनाले 15 जनाको मृत्यु भएको बताउनु भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौड़मा मृत्यु भएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा परि मृत्यु भएकाहरूलाई श्रद्धांजलि अर्पण गर्नुभएको छ। घटनाको थप विवरण आउन बाँकी छ। हमासले हिजो थप 3 इजरायली बन्धक रिहा गरेका छन्। इजरायली बन्धक रिहाईसँगै इजरायलले पनि हिरासतमा रहेका 369 प्यालेस्टिनीहरूलाई रिहा गरेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्रु बोकेको बस तीव्र गतिका कारण दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा अन्य 15 जना घाइते भएका छन्। घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी प्रदेशले आफ्नो दोस्रो आवधिक योजना पारित गरेको छ। लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषदको बैठकबाट दोस्रो आवधिक योजना पारित गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेत नारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्लीराज अर्यालले जानकारी दिनुभयो। दोस्रो आवधिक योजनाको कार्यान्वयनका लागि अनुमानित 14.99 अर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। योजनाको अन्त्यसम्ममा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन 11.49 अर्ब पुग्ने अनुमान योजनामा गरिएको छ, जसमा निजी क्षेत्रको योगदान करिब 60% रहने आकलन गरिएको छ। दोस्रो आवधिक योजनाले लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर 7.16% पुर्याउने लक्ष्य राखिएको छ। निरपेक्ष गरिबीको दर 24.35% घटाएर 15% झार्ने, प्रति व्यक्ति आय 1,159 अमेरिकी डलरबाट बढ़ाएर 1,514 डलर पुर्याउने लक्ष्य पनि योजनाले अघि सारेको छ। प्रदेश विकासको खाका अनुसार योजनाले 5 मुख्य सम्भागहरूलाई प्राथमिकताका साथ अघि सारेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेश प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएका समस्याहरू हाल क्रमशः सुधार हुँदै गएको बताउनुभयो। गण्डकी देशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बसेलले गण्डकी प्रदेशमा उद्योग, कृषि तथा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रदेशमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। झापाको भद्रपुर नगरपालिकाले तेलजन्य खेती प्रवर्धन कार्यक्रम अघि सारेपछि स्थानीय किसानहरू तोरी खेतीतर्फ आकर्षित भएका छन्। नगरपालिकाका कृषि विकास अधिकृत सुमन बिमालीले 5,100 कट्ठा जमिनमा तोरी खेतीका लागि 142 कृषक समूह र कृषि सहकारीले आवेदन दिएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा नगरपालिकाले प्रति कट्ठा 1,000 अनुदान दिने योजना अघि सारेको छ। धनुषा र महोत्तरीका धान खेती गर्ने किसानलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराइएको छ। धानको उत्पादन बढाउन कृषकहरूलाई प्रोत्साहन गर्ने नीति अनुसार खाद्य तथा पोषण सुरक्षा आयोजना क्लस्टर इकाई धनुषाले 2 जिल्लाका 4 पालिकाका किसानहरूलाई चैते धान लगाउन प्रोत्साहन गर्न अनुदानमा बिउ उपलब्ध गराइएको हो। विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका 4 पालिकामा पोषण, खाद्य सुरक्षा सहितको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
24 आहारारा पोखरा गोल्ड कपको उपाधि पाउना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा 6 पटकको विजेता नेपाल पुलिस क्लबलाई 3-1 गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो। ब्ल्याक बुल्सको जीतमा जाकोनगिर अकमा डोभले 40, असिल फेक ओरिफ जोनोभले 59 र सबका जोन सत्तारोभले 66 मिनटमा गोल गरेका थिए भने पुलिसका लागि शिशिर चौधरीले 74 मिनटमा सान्त्वना गोल फर्काए। उपाधिसँगै ब्ल्याक बुल्सले 12,01,000 रूपियाँ र विजेता पुलिस क्लबले 6,01,000 रूपियाँ प्राप्त गर्यो। प्रतियोगितामा विदेशी सहित 12 टोलीको सहभागिता रहेको थियो। 7 संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुरको बागमती गाउँपालिका स्थित शहीद स्मृति रंगशाला शनिबारबाट शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टीमलाई हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजयी शुरूआत गरेको छ। बागमतीले आयोजक टीमलाई 0-1 गोलले पराजित गरेको हो। बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको 33 मिनटमा गरेको गोल नै निर्णायक बनेको थियो। खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए। प्रतियोगितामा ए डिभिजनका 7 र मोफसलका 3 टीमको सहभागिता छ। आगामी फागुन 12 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले 10,00,000 र उपविजेताले 5,00,000 प्राप्त गर्नेछ। भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खोखो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीनजना खेलाड़ी म्यानेजर प्रशिक्षकहरू र सेफ डी मिशनलाई सम्मानित गरेको छ। शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खोखो संघले आयोजना गरेको सम्मान कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाड़ी लगायतलाई सम्मान गर्नुभयो। रजत पदक विजेता तथा उत्कृष्ट खेलाड़ी राजन बल, गणेश विक, अनिसा गोले, म्यानेजर शंकर महर्जन र टोली नेता सुशील मान व्यञ्जनकार, राष्ट्रिय पुरूष प्रशिक्षक विकिराज महर्जन र राष्ट्रिय महिला प्रशिक्षक लक्ष्मी नारायण वैद्यलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक विल्सन चेरुवेटले जितेका छन्। भूतपूर्व खेलाड़ी मंचले शनिबार पोखरामा आयोजना गरेको 19 संस्करणको खुला म्याराथनमा उनले 2 घण्टा 17 मिनट 24 सेकेण्डमा निर्धारित दूरी पार गरे। उनले उपाधिसँगै नगद 5,00,000 पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा केन्याका जुलियस मुर्युकी दोस्रो र केन्याकै ओनेस्मस गिताउ तेस्रो बने। दोस्रो धावकले 3,00,000 र तेस्रोले 2,00,000 नगद पाए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:41 भयो भने सूर्यास्त भरे साँझ 5:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हालै जारी अध्यादेशहरू संघीय संसदबाट यथाशीघ्र अनुमोदन गर्ने विषयमा सरकारमा सहभागी दलका शीर्ष नेताहरूबीच सहमति। पोखरा भ्रमण वर्ष 2025 उद्घाटनका क्रममा आगोको ज्वालाले घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार हुँदै, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत, क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा 3 जना पक्राउ, नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड़ हुँदा कम्तीमा 15 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।